یہ بہت فضیلت والا اور عبادت کا عمل ہے، وضو اور غسل دونوں ان کے بڑے فضائل آئے ہیں، تو یہ اس کو عبادت کے طور پہ ہی سمجھنا چاہیے. جیسے حدیث میں ہے کہ جو کوئی وضو کرتے وقت بسم اللہ پڑھے، پھر ہر اس دھوتے وقت یہ پڑھے اشہد اللہ الہ الا اللہ لا الہ الا اللہ وحدہ لا شریک لہ واشہد ان محمدا عبدہ ورسولہ، اور فارغ ہونے کے بعد یہ پڑھے اللہم اجعلنی من التوابین واجعلنی من المتطہرین، تو اس کے لیے مرنے کے بعد جنت کے آٹھوں دروازے کھول دیے جاتے ہیں، جس دروازے سے چاہے جنت میں داخل ہو. اور اگر فوراً دو رکعت نماز پڑھے، ان میں قرآن پڑھے، اس کو جان لے، یعنی حضور قلب سے نماز پڑھے، اور تمام نماز اسی طرح حضور قلب سے پڑھے، تو وہ نماز سے ایسے حال میں فارغ ہوگا کہ گناہوں سے اس طرح پاک ہوگا جس طرح نو مولود بچہ ہوتا ہے. اس سے کہا جائے گا کہ نئے سرے سے عمل کر اس وقت تک کہ تمام گناہ معاف ہو گئے. تو اتنی بڑی فضیلت صرف وضو، جو دن میں کئی بار انسان کرتا ہے نماز کے لیے، عبادات کے لیے، تو اگر وہ یہ دعائیں پڑھ لے اور اس کے بعد دو رکعت پڑھ لے جو مستحب ہے، تو اتنی فضیلت اسے مل جاتی ہے. اس حدیث میں ہے کہ جو مسلمان وضو کرتا ہے اور چہرہ دھوتا ہے، تو پانی کے آخری قطرے کے ساتھ اس کے چہرے سے ہر وہ گناہ دور ہو جاتے ہیں جن کو اس کی آنکھوں نے کیا تھا. تو جب دونوں ہاتھ کوہنیوں تک دھوتا ہے، تو پانی کے ساتھ اس کے دونوں ہاتھوں کے وہ تمام گناہ دور ہو جاتے ہیں جن کو ہاتھوں سے کیا تھا. پھر جب دونوں پاؤں دھوتا ہے، تو تمام گناہ دور ہو جاتے ہیں جن کو پاؤں سے کیا تھا، یہاں تک گناہوں سے پاک ہو جاتا ہے. صحیح مسلم شریف کی روایت ہے. تو اب گناہ سے کیا مراد ہے؟ تو پہلی چیز تو یہ ذہن میں رکھنی چاہیے کہ یہ نہیں کہ جان کے گناہ کرے کہ میں سات دن وضو کرتا ہوں، نماز پڑھتا ہوں، گناہ کر لیتا ہوں، کیا فرق پڑتا ہے. نہیں، یہ بے ادبی ہے اللہ تعالیٰ کی. خود سوچے وہ کیا کر رہے ہیں کہ اگر باپ کچھ نہیں کہتا بچے کو، اور تو اس کا یہ مطلب نہیں بچہ سارے نافرمانی کرتا رہے اس کی، تو یہ باپ کی رحمت ہوتی ہے. یہ ہے کہ صغیرہ گناہ، کہ جو علماء نے مراد دی ہے کہ اس سے کون سے گناہ مراد ہے، صغیرہ ہے. اور صغیرہ سے مراد کیا ہوتی ہے؟ کہ جو غلطی سے ہو جائے، یہ ذہن میں رکھیں. کیونکہ یہ اصرار کرنا گناہ پہ، جان جان کے بار بار کرنا، وہ ہر گناہ کو بڑا کر دیتی ہے، بے شک وہ صغیرہ ہو. تو اس لیے اس سے مراد صغیرہ گناہ ہے جو غلطی سے ہوتے ہیں، کبھی کبھی ہوتے ہیں، بشری طور پہ ہوتے ہیں، انسان اس پہ انسسٹ نہیں کرتا، توبہ کر لیتا ہے بعد میں. تو ان ایسے گناہ جو کہ ہوتے ہیں، ان کو صغیرہ گناہ کہتے ہیں. تو وہ اگر آنکھ سے ہوئے ہوں، ہاتھ سے ہوئے ہوں، پاؤں سے ہوں، تو وہ پھر اللہ تعالیٰ معاف کر دیتے ہیں اپنی رحمت سے. حضرت انس رضی اللہ تعالیٰ عنہ نے 10 برس تک آپ صلی اللہ علیہ وسلم کی خدمت کی. ان سے طویل حدیث منقول ہے کہ آپ صلی اللہ علیہ وسلم نے فرمایا، اے انس، جنابت کا غسل اچھی طرح کیا کر، بس بے شک تو نہانے کی جگہ سے ایسے حال میں نکلے گا کہ کوئی گناہ خطا تجھ پر باقی نہ رہے گی. تو یہاں بھی وہی صغیرہ گناہ مراد ہے. تو میں نے عرض کیا کہ اے اللہ کے رسول صلی اللہ علیہ وسلم، اچھی طرح غسل کرنے سے کیا مراد ہے؟ فرمایا، وہ یہ ہے کہ تو بالوں کی جڑیں تر کرے اور بدن کو خوب صاف کرے. اور رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا، اے میرے پیارے بیٹے، اگر تو ہر وقت وضو سے رہ سکے تو ایسا کر، بس جس کو موت اس حالت میں آئے کہ وہ باوضو ہو، تو اسے شہادت کا ثواب ملے گا. اب ان روایات و حدیث کو پڑھ کے اللہ کی رحمت کا احساس ہوتا ہے کہ یہ ہماری روٹین کے کام ہے، لیکن اللہ تعالیٰ بخشنے کے بہانے ڈھونڈتے ہیں کہ انسان کو بخشا جائے. لیکن ذہن میں وہی بات رہے کہ اس سے جرت نہ بڑھے کہ بخشے جانا ہے تو کرتے رہو جو کرنا ہے. بات وہی ہے کہ یہ ہم بھی سمجھتے ہیں کہ اگر کوئی نرم مزاج شخص ہو، تو اس سے یہ مطلب نہیں کہ ہر بندہ اس کے ساتھ ڈیلنگ میں جرت دکھائے، اس کے ساتھ برا کرے، یہ مراد نہیں ہوتی. یہ اس کی رحمت ہوتی ہے، وہ کچھ نہیں کہتا کسی کو. تو یہی معاملہ اللہ تعالیٰ سے کرے کہ جو بشری طور پہ انسان سے گناہ ہو جائیں گے وہ معاف کر دیتا ہے. اور باوضو رہنے کی ایفرٹ کرنی چاہیے، کیونکہ انسان کی اصلاح 3 چیزوں پہ ڈپینڈنٹ ہے، اور اصلاح سے ہی جنت کا مطلب کہ جنت کا راستہ آسان ہوتا ہے، تقوی والوں کو جنت ملے گی. تو 3 چیزوں میں مینلی ڈپینڈنٹ ہے. قرآن و حدیث کا خلاصہ ہے کہ ایک صالحین کی صحبت، ان کی کمپنی میں بیٹھنا، پھر دوسرا ہے قرآن و حدیث کا علم حاصل کرنا، اور تیسرا ہے تزکیہ کرنا، اپنے آپ کو پیوریفائی کرنا، گناہ نکالنا. اس میں ایک پارٹ ہوتا ہے کہ نفس کا مجاہدہ، کہ گناہ کرنے کو جب دل کرے تو نہ کرے. اب ہوتا کیا ہے کہ جب انسان کو گناہ کرنے کا دل کرتا ہے تو گناہ आदतन करना शुरू कर देता है, क्योंकि उसे आदत पड़ी होती है जवानी से, बचपन से। तो आदत बदलना बहुत मुश्किल होता है कि आदत कैसे बदलूं, निगाहों को झुकाने की आदत कैसे डालूं, नमाज फजर पर उठने की आदत कैसे डालूं, गुस्सा आता है उसको कैसे रोकूं वगैरह। तो उसमें फिर क्या फायदेमंद होता है कि इंसान ट्रेन करे नफ्स को एफर्ट में डालने का, जिसकी एक एग्जांपल रोजा है, रमजान। अल्लाह ताला एक ट्रेनिंग देते हैं कि एफर्ट करो, थोड़ी एफर्ट से गुजरो, ताकि एफर्ट की आदत पड़े, ताकि जब गुनाह का तकाजा हो तो एफर्ट करके रोको। तो उसमें एक बहुत जो रोजा तो एक चीज है, वो एक महीने के लिए, और साल में मुख्तलिफ मौके आते हैं रोजा रखने के। पीर जुमेरात का रोजा है, 13, 14, 15 का रोजा है, इस तरह के रोजे भी रख सकता है, 10 मुहर्रम का रोजा है वगैरह। तो ये भी रोजे हैं, ये भी रखने चाहिए। इससे भी नफ्स को आदत रहती है कि दिल नहीं कर रहा, लेकिन स्टिल वो अपने आप को मजबूर कर रहा है। लेकिन कोर्ट में क्या करना चाह रहा हूं, जिसके लिए तमहीद बांधी, वो ये है कि सुन्नत में अमल करना ये बहुत बड़ा मुजाहिदा है, कि हर चीज को सुन्नत के मुताबिक करना जिंदगी के अंदर, ये बहुत बड़ा मुजाहिदा होता है। अब वो जब करता है तो अब ये एफर्ट से गुजरता है, दिल नहीं कर रहा होता ये क्या करूं। अब एग्जाम्पल, घर में एंटर हो स्माइलिंग फेस के साथ, सुन्नत है। अब दिन में क्या कुछ गुजरा, थका हारा घर आ रहा है, लेकिन एक आर्टिफिशियल स्माइल लाने की ट्राई कर रहा है, यानी कि अपनी एफर्ट कर रहा है कि घर वाले खुश होंगे, वो सारा दिन वेट कर रहे हैं। तो ये एफर्ट्स करनी पड़ रही है। फिर उसमें जो मैं यहां कोट करना चाह रहा हूं, ये वजू का है, सारा दिन वजू से रहना एक बहुत मुजाहिदा है, वजू बार बार करना, बार बार करना। तो लेकिन ये करे, इसका अजर भी देख हमने पढ़ लिया कि क्या है, और उस एफर्ट से फिर इंसान को आदत पड़ती है, गुनाह से भी बाज आता है। और दूसरा एक बहुत बड़ा फायदा, उलमा ने तशरीह की है इस हदीस पाक की या दूसरी हदीस की भी, कि इससे हर वक्त इबादत में रहता है, कि वजू एक इबादत है। अब वो एक जाहिरी पाकी में रह रहा है, एक है बातनी पाकी, कि किसी का कोई मैल ना हो, किसी के अल्लाह के बारे में कोई बदगुमानी ना हो, कोई शिरकिया ख्याल ना हो, इस तरह का एक अकीदा, फिर लोगों के बारे में कोई बुरा ख्याल ना हो, कोई बुराई ना हो, हर एक अच्छा समझे, अपने से बड़ा समझे, ये अंदर की पाकी है। और बाहर की पाकी है वो ये वुज़ू और गुस्ल। तो बाहर की पाकी का एहतमाम करने से अंदर की पाकी आसानी से हासिल होती है। ये उसूल याद रखें कि जो एम है, जो काबिले माफी नहीं, कोई शख्स वजू में नहीं रह रहा, सिर्फ नमाज के लिए वजू कर रहा है, कुरान पढ़ने के लिए वजू कर रहे हैं, एक्सेप्टेबल है, लेकिन अंदर की नापाकी, कि किसी की बुराई आ जाए, किसी को नीचा देखे, किसी की गीबत करे, किसी को हकार से देखे, ये अनएक्सेप्टेबल है। अल्लाह ताला उसको बिल्कुल कबूल नहीं करते, उस शख्स को अल्लाह की नजरों से गिर जाता है इंसान। जैसे कोई बंदा इंसान की नजर से गिरता है, वो इंसान अल्लाह की नजर से गिर जाता है। ये उसूल। अब ये अंदर की ऐसी पाकी कैसे हो, उसमें ही मामन साबित होती है जाहिर की पाकी। तो वजू बावजू रहने से ये अनवारात एक समझे कि एक हॉल में इंसान आ जाता है, एक हॉल में आ जाता है। तो जब हॉल के अंदर है तो अब शैतानी वसवसे और उस तरह के ख्याल कम आते हैं। ये खुद तजर्बा करके देख ले, ये बड़ी तजर्बे से उलमा ने बात ये निकाली है कि इसके एक अनवारात होते हैं, हर वक्त उसके अंडर रहता है, एक हिफाजत में होता है इंसान। अच्छा, वुजू करने का तरीका क्या है? तो पहले उसको एक सीक्वेंस में पढ़ लेते हैं, फिर उसमें से क्या फर्ज है, क्या वाजिब है, क्या सुन्नत है, क्या मुस्तहब है, उसकी डिटेल भी देख लेते। तो तरीका यह है कि वुजू करने को वाले को चाहिए कि वुजू से पहले तहारत की नीयत कर ले। बगैर नीयत के वुजू का सवाब ना होगा, अगरचे वुजू हो जाएगा। तो पहली चीज है तहारत की नीयत करना। तो यूजुअली जो इंसान वुजू कर रहा है तो वो नीयत कर रहा है तहारत की, तो जुबान से कहना जरूरी नहीं है, बल्कि सोच है कि मैं वुजू कर रहा हूं। एक है कि वैसे ही, क्योंकि इससे डिफ्रेंशिएट होगी एक और चीज, एक शख्स वैसे ही पूल में चला गया, स्विमिंग पूल में, तो वुजू हो जाएगा, लेकिन उसे ये अजर नहीं मिलेगा जो वुजू का सवाब है। तो वुजू करने वाले को चाहिए कि वुजू से पहले तहारत की नीयत कर ले। बगैर नीयत के वुजू का सवाब ना होगा, अगरचे वुजू हो जाएगा। वुजू करते वक्त किबला की तरफ मुंह करके किसी ऊंची जगह बैठे ताकि छींटे ना पड़े।